रेड नेपालको प्रभातकालीन दैनिक प्रस्तुति कार्यक्रम अन्तर सम्वादको एउटा अर्को श्रृंखलामा म फेरि एकपटक आएको छु, म नवराज लम्साल। श्रोताहरू, हिजो शपथ ग्रहणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्री परिषद गठन गर्नुभएको छ र हिजै उप प्रधानमन्त्री तथा मन्त्रीहरूले शपथ ग्रहण पनि गर्नुभएको छ। मन्त्रीमण्डलमा पुरानै मन्त्रीहरू दोहोरिनु भएको छ। सत्तारूढ़ दलभित्रको विवाद सांगुरिएको छ र निराकरणका लागि कार्यदल बनेको छ। कोविडको संकट संकटकै रूपमा छ, कतै बेड र कतै अक्सिजनको अभाव छ र समाधानका लागि कोशिश र प्रयासहरू भइरहेका समाचारहरू पनि आएका छन्। मृत्युको संख्या हिजो पनि 200 भन्दा माथि नै रह्यो। हिजो 203 जनाको मृत्यु भयो र हिजै 8520 जनामा संक्रमण देखिएको छ र अब वर्षे अधिवेशनको समय पनि आउन लागेको छ, नीति तथा कार्यक्रमको समय आउन लागेको छ र संविधान तथा जेठ 15 बजेट ल्याउनु पर्नेछ। यी हुन् समय र समयका घटनाक्रमहरू। अब मुलुक कसरी अघि बढ्छ त यतिखेर सबैको ध्यान र सबैको चासो नयाँ मन्त्रीमण्डल र प्रधानमन्त्रीज्यूले तेस्रो पटक शपथ ग्रहण गर्नुभएपछिको यो नयाँ सिराबाट अब कसरी अघि बढ्छ मुलुक, यो चासो र एउटा उत्सुकताको साथ हेरिएको विषय पनि हो। आज यस विषयमा संवाद गर्न हामीले सत्तारूढ़ दल नेकपाका प्रवक्ता समेत रहनुभएका परराष्ट्र मन्त्री प्रदीप ग्यावालीज्यूलाई आमन्त्रण गरेका छौं। मन्त्रीज्यू लाइनमा हुनुहुन्छ। मान्य मन्त्रीज्यू, हार्दिक स्वागत छ।
हजुर, धन्यवाद।
अलिकति पृष्ठभूमिमा कुराहरू उठाए, अब हिजै पनि यहाँहरूले फेरि शपथ ग्रहण गर्नुभएको छ र नयाँ सिराबाट फेरि अघि बढ्नु भएको छ। यहाँहरूले पनि मन्त्रालयहरूमा आफ्नो ढंगले ब्रिफिङ गर्नुभयो, प्रधानमन्त्रीज्यूले पनि धेरै कुराहरू भन्नुभएको छ। अबको यात्रा कसरी अघि बढ्छ मुलुकको मन्त्रीज्यू?
अब वास्तवमा यहाँले पृष्ठभागमा भन्नुभए जस्तो विगत केही महिना राष्ट्रिय राजनीतिमा एकदमै अन्यल अस्थिरता र एक किसिमले भन्यो भने विचलनको एउटा अवस्था रह्यो। त्यसले गर्दा हामी राष्ट्रिय राजनीतिक समस्या राष्ट्रिय मुद्दाहरूमा जनताका सरकारका मुद्दाहरूमा जति एकाग्र भएर केन्द्रित हुन पाउनु पर्थ्यो त्यति हुन पाएनौँ। दलहरूभित्र सत्तारूढ दलभित्रै एउटा खालको समस्या देखा पर्यो, दलहरू बीचमा समीकरणका पनि भिन्न भिन्न प्रयासहरू भए र एक किसिमको अस्थिरताबाट मुलुक गुज्रिएको अवस्थामा अहिले नयाँ सरकार बनेसँगै मुलुकको राजनीति तुलनात्मक रूपमा संलिने दिशामा अगाडि बढेको छ। अब यति बेला हाम्रो समग्र ध्यान चाहिँ कोविड महामारीको जुन बढ्दो चुनौती छ यो चुनौतीलाई सामना गर्ने कुरामा नै केन्द्रित छ। हिजो शपथ ग्रहण लगत्तै सिंहदरबारमा आयोजित बैठकमा सम्माननीय प्रधानज्यूले मन्त्रीज्यूहरू र सरकारका उच्च पदस्थ कर्मचारीहरूलाई राखेर उहाँले निर्देशन दिनुभएको छ, जसको मुख्य सार चाहिँ राज्यका सम्पूर्ण संयन्त्रहरू साधनहरू स्रोतहरू र शक्ति चाहिँ कोविड विरुद्धको महामारीमा परिचालित गर्ने र नागरिकहरूको जीवन रक्षा गर्ने कुरामा चाहिँ केन्द्रित छ। हामी आफ्ना सबै प्रयासहरूलाई त्यसमा केन्द्रित गर्नेछौँ। सँगसँगै यहाँले भन्नुभएको जस्तो अब संविधानले तोकिएका केही दायित्वहरू छन्, जेठ पन्ध्रमा बजेट ल्याउनु पर्नेछ, त्योभन्दा अगाडि सरकारको नीति कार्यक्रम प्री बजेट छलफल त्यसका लागि संसद आह्वान 30 दिनभित्र सरकारले विश्वासको मत लिनुपर्ने यी सबै कुराहरूलाई पनि सँगसँगै अगाडि बढाउँछौँ। तर यी कुनै कुराले पनि कोविड विरुद्धको हाम्रो लडाईँमा चाहिँ हाम्रो ध्यान विकेन्द्रित नगरोस् भन्ने कुरामा चाहिँ हामी त्यसमा विशेष सजग हुनेछौँ।
वैदेशिक सहयोगहरूको पनि अपेक्षा गरिएको छ, ग्यास सिलिण्डरहरू अक्सिजन सिलिण्डरहरू ल्याउने कुरा भइरहेछ, चाइनाबाट अक्सिजन सिलिण्डरहरू ल्याइरहेछौँ, अरू ल्याउने कुरा छ, अरू देशहरूसँग सहयोग मागिरहेछौँ। प्रधानमन्त्रीज्यूले पनि भन्नुभयो हिजो कोविडलाई अलिक फोकस गर्नुभयो, यो कुरा मन्त्रीज्यूले पनि भर्खर भन्नुभयो, त्यो वैदेशिक सहयोगतर्फको हाम्रो कोसिस र त्यो सहयोग आउने सम्भावनाको बीचमा के छ?
यस बीचमा हामीले आफ्ना सबै कूटनैतिक प्रयासहरूलाई कोविड विरुद्धको यो लडाईमा अन्तर्राष्ट्रिय सहायता जुटाउने कुरामा केन्द्रित गरेका छौँ। यहाँले भन्नुभयो जस्तो यस बीचमा विभिन्न मित्र राष्ट्रहरूबाट हामीले महत्त्वपूर्ण सहयोगहरू प्राप्त गरेका छौँ। चीनबाट हामीले 10 मिलियन आरएमबी बराबरको सहायता, त्यसभित्र भेन्टिलेटरहरू, अक्सिजन कन्सन्ट्रेटरहरू, सिलिन्डरहरू, अन्य औषधि र अन्य स्वास्थ्यजन्य उपकरणहरू लगातार प्राप्त गरिरहेका छौँ। सँगसँगै चीनका विभिन्न प्रान्तीय सरकारहरू, सिचुवा सरकार र तिब्बत स्वायत्त जनसरकारले समेत विभिन्न किसिमका सहायताहरू पठाउँदैछन्। अर्को हप्तासम्म चाहिँ उहाँहरूले विशेष जहाजबाट अथवा चाहिँ ल्यान्ड रुटबाट ती सहायताहरू पठाउनुहुनेछ। अमेरिकाको रक्षा मन्त्रालयले अस्ति मात्रै ठूलो मात्रामा चाहिँ स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको छ नेपाललाई र आउने सोमबार चाहिँ अमेरिकाको एउटा छुट्टै कार्गो जहाज स्वास्थ्य सामग्रीहरू बोकेर काठमाडौँ आउँदैछ। मित्रराष्ट्र बङ्गलादेशले हामीलाई रेमडेसिभिर लगायतका विभिन्न औषधिहरू उपलब्ध गराइरहेको छ। सम्भवतः यसै हप्ता हामीले मित्रराष्ट्र बेलायतबाट र स्विजरल्यान्डबाट चाहिँ स्वास्थ्य सामग्रीहरूको सहयोग प्राप्त गर्नेछौँ। यसै गरी अरू विभिन्न देशहरू युरोपियन युनियन, सिङ्गापुर, थाइल्यान्ड लगायतका देशहरूबाट, अस्ट्रेलिया लगायतका देशहरूबाट पनि हामीले सहायताहरू प्राप्त गरिरहेका छौँ। मध्यपूर्वमा रहनुभएका नेपाली समुदायहरू र त्यहाँ कामरत दूतावासहरूको पहलमा आज झन्डै 600 सिलिन्डरहरू हामीले ओमानबाट ल्याउँदैछौँ। यसरी चाहिँ हाम्रा सबै संयन्त्रहरू कोविड विरुद्धको लडाईँमा अन्तर्राष्ट्रिय सहायता जुटाउने कुरामा परिचालित छन्।
अब यो चाहिँ कतिको तीव्रताका साथ कति छिटो आउँछन्? हाम्रो कतिपय सहयोगहरू चाहिँ सहयोग घोषणा गरेर पनि नआइपुगेको पनि अवस्था छ। जस्तै खोपको कुरा पनि, खोप पनि भारतमै संक्रमण भएर अप्ठ्यारो जटिल परिस्थिति होला, त्यो आफ्नो ठाउँमा छ, त्यो पनि आइपुगेको छैन। कतिपय मित्र राष्ट्रहरूले हामीलाई आश्वासन चाहिँ दिएका हुन्छन् तर त्यो चाहिँ ढिलो आउने वा नआइपुग्ने स्थिति पनि हुन सक्छ, कसरी आश्वस्त पार्नुहुन्छ?
त्यस्तो छैन, मैले यहाँलाई के कुराहरू त डेट नै बताएँ। जस्तो चीनको डेलिभरी डेट अर्को हप्ता छ, यद्यपि त्यहाँबाट लगातार आइ नै रहनेछ। तिब्बत स्वायत्त जनसरकारको र सिचुवा प्रान्तबाट प्राप्त हुने चाहिँ अर्को हप्ता आइपुग्छ। अमेरिकाको मैले बताएँ, एक लट हामीले प्राप्त गरि नै सक्यौँ अस्ति र अर्को लट चाहिँ विशेष जहाजबाट पर्सि सोमबार यहाँ आइपुग्दैछ। बेलायत र स्विजरल्यान्डको पनि छिटै प्राप्त हुने स्थिति छ र अरूमा पनि हामीले जस्तो थाइल्यान्डले हिजो केही सहायताहरू पठाएको छ। सिङ्गापुरबाट सम्भवतः 1 हप्ता 10 दिनभित्रमा चाहिँ हामीले सहायताहरू प्राप्त गर्नेछौँ। यी चाहिँ सहायताहरू निरन्तर प्राप्त हुनेछन्, तोकिएकै समयमा प्राप्त हुनेछन्। यहाँले खोपको सन्दर्भ उठाइहाल्नुभयो, म संक्षेपमा मात्रै राख्न चाहन्छु। अहिले वास्तवमा खोपको उत्पादन र आपूर्तिको बीचमा, यो भनौँ न आपूर्तिको बीचमा चाहिँ ठुलो ग्याप छ। र हिजो मात्रै मैले एउटा डाटा अपडेट हेरिरहेको थिएँ, अस्ति मे 10 तारिकसम्मको, 4 दिन अगाडिको। विश्वमा अहिलेसम्म चाहिँ 1 अरब 32 करोड मात्रा खोप लगाइएको रहेछ। तीमध्ये जम्मा 12 देशले 1 अरब 10 करोड खोप चाहिँ 12 देशमा मात्रै लगाइएको अवस्था छ। बाँकी चाहिँ 163 देशमा जम्मा 22 करोड खोप लगाइएको छ। भनेपछि कति ठुलो असमानता छ, कति ठुलो अन्तर छ भन्ने कुरा यहाँले थाहा पाइहाल्नुभयो। र अहिले भर्खरै मैले विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरलको वक्तव्य सुन्दै थिएँ, अहिले बालबालिकाहरूलाई खोपमा खर्च गर्नुभन्दा विकासशील देशहरूका स्वास्थ्य कर्मीहरूले समेत पनि उपचार पाइरहेका छैनन्, खोप पाइरहेका छैनन्, यो खोप असमान वितरण चाहिँ हटाउनु पर्यो भनेर उहाँले अपिल गर्नुभएको थियो। यो अवस्था छ, यो विश्वव्यापी अवस्था हो। त्यसभित्र त्यसका बावजुद पनि नेपालले दक्षिण एसियामा भारतपछि दोस्रो मुलुकको रूपमा आफ्ना नागरिकहरूलाई खोप सुरु गरेको हो। झन्डै 22 लाखले अहिलेसम्म पहिलो मात्रा खोप लगाउनु भएको छ। तर भारतमा बढ्दो संक्रमणका कारणले भारतले खोप निर्यातमा चाहिँ प्रतिबन्ध लगाइसकेपछि अहिले नेपाल जस्तो हामीले 10 लाखका लागि हामीले पैसा पठाइसकेर पनि 10 लाख मात्रा प्राप्त गर्न बाँकी छ। नेपाल मात्रै होइन, खुद विश्व स्वास्थ्य संगठनको यो कोभ्याक्स सुविधा, बङ्गलादेश लगायतका विभिन्न देशहरूले पाउनुपर्ने खोप पनि भारतबाट पाइरहेका छैनन्। निकै ठुलो असन्तुलन त्यसबाट भइरहेको अवस्था छ। यो अवस्थामा हामीले एकातिर पैसा बुझाइसकेको खोप भारतबाट ल्याउने पहल पनि गरिरहेका छौँ भनेदेखि खोपको वैकल्पिक व्यवस्थाका लागि चाहिँ मित्रराष्ट्र चीन, रुस र अरू देशहरूसँग पनि कुराकानीहरू, अमेरिका लगायतका देशहरूसँग पनि कुराकानी गरिरहेका छौँ।
हजुर मन्त्रीजी, अलिकति भावनात्मक कुरा गरौँ, यो खोपको कुरालाई अथवा यो संक्रमण कुरालाई छोडेर। जस्तो सरकारको यो एक प्रकार निरन्तरता पनि हो र निरन्तरता क्रमभङ्ग पनि हो। हिजो फेरि शपथ ग्रहण गर्नु भएपछिको यो नयाँ स्फूर्तिका साथको र अस्तिसम्म सरकारमा हुँदाखेरिको त्यो स्वरूपमा केही फरक हुँदो रहेछ रहन्छ?
तात्विक रूपमा त फरक हुँदैन, तर एउटा कुरा के थियो भनेदेखि अस्तिसम्म यहाँले पृष्ठभागमा पनि भन्नुभयो, राष्ट्रिय राजनीति चाहिँ असाध्यै तरल थियो। खुद नेकपा एमालेभित्रको आन्तरिक जीवनमा समस्याहरू खडा भएर विश्वासको मत प्राप्त गर्ने दिन हाम्रै आफ्नै 28 सांसदहरू अनुपस्थित भएको अवस्था, जनता समाजवादीभित्र एक खालको अन्यलको अवस्था, विपक्षी दलहरू चाहिँ सरकार बनाउनको निम्ति दौडधुप गरिरहनु भएको अवस्था र यस्तो लाग्थ्यो कि मानौ देशमा कोरोना नै छैन, नागरिकहरूलाई यसले कुनै समस्या पारेको छैन, राष्ट्रको एकमात्र एजेन्डा चाहिँ कुर्सी हो भने जस्तो गरिकन दौडधुप भइरहेको त्यो अवस्थाबाट हिजो पछि एउटा खालको राहत यस अर्थमा कि चाहिँ राजनीतिले एउटा अलिकति सङ्घले दिशातिर अगाडि बढेको छ, बाँकी दायित्व उत्तिकै हुन्। तर जस्तो मैले हिजो पदभाली गर्दा पनि भनेको थिएँ, 38 महिना अगाडि त्यो जिम्मेवारी ग्रहण गरिरहँदाखेरि हामी बेग्लै खालको एउटा परिस्थितिमा थियौँ, भर्खर निर्वाचन सम्पन्न भएको अवस्था थियो। अब अहिले चाहिँ कोभिड महामारी र जनताले भोग्नु परेको यो अकल्पनीय पीडा बीचमा हामीलाई त्यो पुनर्नियुक्तिको खुसी भन्दा पनि जिम्मेवारी बोध र चाहिँ त्यो एक खालको भनौँ न संवेदनशीलता एकदमै बढी छ। त्यसले गर्दाखेरि यसलाई खुसियालीको रूपमा भन्दा पनि अत्यन्त ठूलो चुनौतीको रूपमा चाहिँ हामीले लिएका छौँ, व्यक्तिगत रूपमा मैले त्यसरी लिएको छु।
जस्तो शुरूआतमा झन्डै 2/3 सरकार थियो, अहिले अल्पमतको सरकार छ र 1 महिनाभित्र विश्वासको मत लिनुपर्ने छ, त्यो कुराले पनि झस्काउँछ होला होइन?
त्यसलाई त हामीले त्यति ठुलो ठान्दैनौँ, किनभने पहिलो कुरा यहाँलाई थोरै करेक्सन गरौँ, 2/3 सरकार चुनावपछि बनेको हो, मतलब जेठ पछि बनेको हो, सुरुमा चाहिँ गठबन्धन नै थियो, हामीले गठबन्धन बनाएर चुनाव लड्यौँ र गठबन्धनलाई 3 वर्षसम्म हामीले अगाडि बढायौँ, गठबन्धन टुट्यो। एउटै पार्टी भएर विभाजित भएको भएदेखि त्यसले बेग्लै अर्थ लाग्थ्यो होला, दुईटा छुट्टा छुट्टै पार्टी थियौँ, बीचमा एकताका प्रयास गऱ्यौँ, तर केही नेताहरूका स्वार्थी सोचहरू र गतिविधिका कारणले त्यो गठबन्धन टिक्न सकेन। त्यसो हुँदा हामी चाहिँ हिजो जहाँ थियौँ चुनावभन्दा अगाडि अथवा सरकार बन्नुभन्दा अगाडि 3 गते प्रधानमन्त्रीले शपथ ग्रहण गर्ने बेलामा जुन अवस्था थियो झन्डै त्यही अवस्था हो। हामीले अब विश्वासको मत प्राप्त कसरी गर्ने भन्ने कुरामा भन्दा पनि यो अवधिलाई चाहिँ यो कोभिड लगायतका राष्ट्रका सामु उपस्थित चुनौतीहरूको सामना कसरी गर्ने भन्ने कुरामा नै केन्द्रित छौँ। प्रधानमन्त्रीको र उहाँको साथमा रहेको यो टिम चाहिँ सरकारको कुरा, सरकारको निरन्तरताका कुरामा भन्दा पनि यी कुराहरूमा बढी चाहिँ केन्द्रित छ, चिन्तित छ। एकजना मात्रै भए पनि नागरिकको जीवन थप बचाउन सकियोस्, देशलाई एक पाइला भए पनि अगाडि बढाउन सकियोस्, ती कुरामा हामी हाम्रो ध्यान चाहिँ त्यसमा केन्द्रित छ।
अब संसद सुरु हुने बेला पनि भयो,
हो, अब संवैधानिक प्रावधान अनुसार हामीले बजेट 15 गते बजेट ल्याउनुपर्नेछ, बजेटभन्दा अगाडि केही विषयहरू हामीले टुङ्गो गर्नुपर्नेछ, सायद त्यस विषयमा मन्त्री परिषदले छिटै केही निर्णय गर्छ होला।
हजुर, अब यससँगै अघि पनि यहाँले संकेत गर्नुभयो, पार्टीभित्रको विवाद केही साँगुरिँदै गएपछि, त्यो तिक्तता हट्दै गएपछि अब सहज हुने पनि होला। अघि पनि भन्नुभयो अब ध्यान कोरोनातर्फै केन्द्रित गर्छौं भन्नुभएपछि अब आउने नीति तथा कार्यक्रम र बजेटमा पनि त्यसतर्फ फोकस हुन्छ होला होइन?
निश्चय नै, अस्ति सम्मान्य प्रधानमन्त्री पार्टी अध्यक्ष र नेता माधव कुमार नेपाल बीचको लामो छलफल पश्चात पार्टीको आन्तरिक राजनीति एउटा चाहिँ सकारात्मक दिशामा अगाडि बढेको छ, पार्टी एकता सुदृढ हुने अपेक्षा देशैभरिका कार्यकर्ताहरूले गर्नुभएको छ र अहिले चाहिँ एउटा कार्यदल बनाएर अगाडि बढ्ने र माधव नेपालहरूले भन्नुभएको जेठ 2 गते फर्किने उहाँहरूको त्यो माग र यस बीचमा विकसित घटनाक्रमहरू, पार्टीले आर्जन गरेका उपलब्धि, समय यस बीचमा भएका नयाँ निर्णयहरू, ती कुराहरूको बीचमा कसरी सन्तुलन मिलाएर अगाडि बढ्ने भन्ने बारेमा चाहिँ एउटा कार्यदल बनाएर हामी छलफल गर्छौँ र पार्टीको आन्तरिक राजनीतिलाई त्यसले पार्टीको आन्तरिक एकतालाई त्यसले सुदृढ गर्छ। यससँगै हामीलाई चाहिँ कोरोनामा केन्द्रित हुन, कोरोना विरुद्ध केन्द्रित हुनको निम्ति यसले अनुकूल वातावरण सृजना गर्छ। हाम्रो नीति कार्यक्रम र हाम्रो बजेट चाहिँ अहिले तत्कालका लागि कोभिड विरुद्धको हाम्रो लडाईँलाई बल पुर्याउने खालको र त्यस पछाडि चाहिँ यो कोभिड महामारीले पारेका प्रतिकूल असरहरू, खास गरेर अर्थतन्त्रमा पारेका प्रतिकूल असरहरूलाई रिकभर गर्दै आर्थिक पुनरुत्थानका विषयमा चाहिँ केन्द्रित हुनेछ। बढीभन्दा बढी रोजगारी सृजना गर्ने कुराहरू, सुरु गरिएका हाम्रा जुन महत्वपूर्ण विकास परियोजनाहरू छन् तिनीहरूलाई समयमै सम्पन्न गर्ने कुराहरू, हामीले यसै वर्ष अल्प विकसित अवस्थाबाट विकासशील देशमा उत्थान हुने स्तर उन्नत हुने चाहिँ संकल्प गरेका छौँ र संयुक्त राष्ट्रसंघले हामीलाई त्यो सिफारिस गरेको छ. त्यो लक्ष्य हासिल गर्नका निम्ति हाम्रो बजेट र हाम्रा नीति कार्यक्रमहरू त्यसमा केन्द्रित हुनेछन्.
अब यो निषेधाज्ञा अलिकति कडाईका साथ लागू गरिएको छ, स्वास्थ्य समस्या पनि छ. अब यो यसले तुलनात्मक रूपमा जनताले पनि त्यो निषेधाज्ञालाई साथ दिएको अवस्था पनि देखिएको छ सड़कमा. अब यसले चाहिँ के छ, मान्छेहरूले धेरैले चाहिँ स्वास्थ्य संकटकालै लागू गर्नुपर्ने स्थिति आउने हो कि भन्ने पनि सोचिरहेछन्, त्यसतर्फ पनि केही सोच्नु भएको छ कि?
हामी त्यो आएका सबै सुझावहरूलाई केलाइरहेका छौँ. अहिले हामी संक्रामक रोग ऐन 2020 दिएका अधिकारहरू जहाँ चाहिँ उसले देशैभरि अथवा चाहिँ संक्रमण फैलिएका ठाउँहरूमा निषेधाज्ञा जारी गर्न सक्ने र त्यसो गर्दा त्यसको कार्यान्वयनको लागि त्यसको उपचार र रोकथाम र उपचारका लागि चाहिँ सरकारले विभिन्न प्रबन्धहरू गर्न सक्ने अधिकार त्यो संक्रामक रोग ऐन 2020 दिएको छ. अहिले हामी त्यसैलाई आधार बनाएर अगाडि बढिरहेका छौँ. यदि त्यो पर्याप्त भएन र त्योभन्दा अगाडि बढ्नुपर्ने भयो भने हामीले प्राप्त भएका सुझाव अनुसार अगाडि बढ्नेछौँ.
स्वास्थ्यको व्यवस्थापनमा खास सरकारले अनुभव गरेको समस्या त्यो चुनौतीहरू चाहिँ के हो मन्त्रीज्यू?
अहिले पछिल्लो समय म केही थोरै तथ्य पनि राखौँ. गत वर्ष संक्रमण सुरु हुँदासम्म हाम्रो अवस्था चाहिँ वास्तवमा यो लेभलको संक्रमणका निम्ति कुनै पनि महामारीका निम्ति कुनै तयारी नै थिएन हामीले धेरैचोटि भन्ने गरेका छौँ. हामी त कहाँबाट सुरु गरेका हौँ भनेदेखि पहिलो संक्रमण देखिएपछि त्यो कोभिड हो कि होइन, कोभिड-19 हो कि होइन भन्ने चाहिँ जाँच्नका लागि हामीले हङकङ पठाउनु परेको अवस्था थियो. त्यहाँबाट हामीले सुरु गर्दै आयौँ र यसबीचमा हामीले स्वास्थ्य पूर्वाधारहरू काफी विकास पनि गर्यौं. तर यो दोस्रो संक्रमण चाहिँ यति छिटो र यति डरलाग्दो गरी आयो कि हामीले गरेका तयारीहरू एकदमै अपर्याप्त भए. र अहिले जस्तो म अक्सिजनकै कुरा गरौँ, जस्तो डक्टरहरू के भन्नुहुन्छ भनेदेखि गत वर्ष एकदमै सिकिस्त अवस्थामा पुगेका बिरामीहरूको लागि पनि उहाँहरूको आफ्नो त्यो मात्रा हुन्छ, 15 लिटर अक्सिजन हुँदाखेरि चाहिँ पुग्ने अवस्था थियो भनेदेखि अहिले बिमारीहरूलाई त्यसको 2-3 गुणासम्म बढी दिनुपर्ने अवस्था, अर्थात् अहिले तुरुन्तै चाहिँ अक्सिजन चाहिने अक्सिजनको लेभल सट्टै घट्ने खालका बिरामीहरूको संख्या यसरी अप्रत्याशित रूपले बढ्यो. त्यसका लागि हामीसँग अक्सिजनको पर्याप्त तयारी रहेनछ. हामीले केही तयारी त गरेका थियौँ, प्रदेश प्रादेशिक अस्पतालहरूलाई पैसा पनि पठाइएको थियो तर उहाँहरूले अब हाम्रो सार्वजनिक खरिदको आफ्नै खालको झन्झटिलो विधि छ, उहाँहरूले चाहिँ समयमै त्यसको प्रबन्ध गर्न सक्नु भएन. दोस्रो हामी खास गरेर तरल अक्सिजनको निम्ति लिक्विड अक्सिजनको निम्ति भारतमाथि निर्भर छौँ. तर भारतमा यस्तो डरलाग्दो गरी त्यो संक्रमण बढ्यो कि उसले खोप र अक्सिजन दुइटै निर्यातमा चाहिँ प्रतिबन्ध लगाइसकेपछि हामीलाई 10-12 दिन चाहिँ साँच्चै नै सङ्कट भयो. अहिले हामीले भारतबाट खोप के अरे अक्सिजन त ल्याइरहेका छौँ तर त्यो अपर्याप्त छ. हामीसँग चाहिँ त्यो लेभलको ट्याङ्करहरू त्यो लेभलको भण्डारणका समस्याहरू पनि रहेछन्. यसले गर्दा अहिलेको सबैभन्दा ठुलो समस्या चाहिँ जुन अनुपातमा र जुन तीव्रताका साथ जुन वेगका साथ यो दोस्रो लहर आयो त्यसको निम्ति हाम्रो तयारी पर्याप्त रहेनछ अहिलेको सबैभन्दा ठुलो चुनौती त्यही हो. अब त्यसो भएको हुनाले अहिले हामी चारवटा कुरामा सँगसँगै काम गरिरहेका छौँ. एउटा अक्सिजनको आपूर्ति अहिले सबैभन्दा ठुलो चुनौतीको विषय बनेको छ. त्यसका लागि सिलिन्डरहरू अरू उद्योगहरूबाट तानेर सिलिन्डरहरू जम्मा गर्ने, बाहिरबाट पनि ल्याउने सिलिन्डरहरूको पर्याप्त व्यवस्था, दोस्रो भएका हाम्रा अक्सिजन प्लान्टहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, तेस्रो बाहिरबाट चाहिँ खास गरेर भारतबाट लिक्विड अक्सिजनको नियमित रूपमा आपूर्ति गर्ने, र चौथो चाहिँ भेन्टिलेटर कन्सन्ट्रेटर लगायतका र छिटै जडान गर्न सकिने खालका अक्सिजन प्लान्टहरू अक्सिजन जेनेरेटरहरू चाहिँ बाहिरबाट मगाउने गरिकन चारवटा सेक्टरमा हामी अक्सिजनको सवालमा काम गरिरहेका छौँ. खोपको मैले अघि बताएँ, अहिले हस्पिटल बेडहरू विभिन्न ठाउँमा एकदम अपुग भएको पनि देखा परेको छ. हस्पिटलको समग्र क्षमता र बिमारीहरूको अहिलेको चाप हेर्दाखेरि त्यस्तो ठुलो समस्या होइन, तर भइदियो भनेदेखि सबै बिमारीहरू जहाँ अलि बढी सुविधा छ त्यहाँ केन्द्रित हुन चाहँदाखेरि काठमाडौँमा चाहिँ बढी चाप छ, बुटवलमा बढी चाप छ, नेपालगञ्जमा बढी चाप छ, यस्तो चाप भएका ठाउँहरूमा बेडहरू बढाउने, त्यहाँ अक्सिजन सहितका बेडहरू एचडीहरू बढाउने, भेन्टिलेटरहरू र आइसियूहरू बढाउने गरिकन हामी तिन यी सबै क्षेत्रमा काम गरिरहेका छौँ।
म अन्तमा छु मन्त्रीजी, एउटा सुखद खबरसँग जोडेर म छुट्टिन चाहन्छु। जस्तो नास्टले पनि आफैले सिलिन्डरहरू बनाउने अभ्यास शुरू गरेका खबरहरू आएका छन्, यो सरकारको नोटिसमा छ?
नोटिसमा छ, र जस्तो महावीर कुन लगायतका विभिन्न साथीहरू वैज्ञानिकहरू चाहिँ यो विभिन्न यति बेलाका सङ्कटहरूलाई समाधान गर्न गत वर्ष महावीरजीले पिपिई बनाएर सहयोग ठुलो सहयोग गर्नुभएको थियो। अहिले अक्सिजन रेगुलेटरहरू अरू विभिन्न चिजहरू भेन्टिलेटर बिग्रिँदाखेरि त्यसको मर्मतका लगायतका कामहरू गरिरहनु भएको छ। यसरी लागिरहनुभएका संस्थाहरू व्यक्तिहरू सबैलाई हामी धन्यवाद पनि दिन चाहन्छौँ। यस्तै बेलामा हो हाम्रो इनोभेटिभ क्षमता, हाम्रो यो भनौँ न नवप्रवर्तन विकास हुने, यसमा चाहिँ लाग्न म सबै साथीहरूलाई आग्रह पनि गर्छु।
अस्ति विश्व नर्सिङ दिवसको दिन आफै पनि संक्रमित हुनुभएका केही नर्सहरूसँग मैले यसै गरी यही बिहानको समयमा संवाद गरेका थिएँ। नेपालगञ्जदेखि मुस्ताङसँग काठमाडौँसम्मका नर्सहरूसँग उहाँले हाम्रो पेसा नै यही हो, हामी अग्रपङ्क्तिमा बसेर देशलाई संकट परेको बेलामा काम गर्न तयार छौं भनेर बडा उत्साहका साथ भन्नुभएको थियो र सकारात्मक सन्देश प्रवाह भएको थियो। ती मान्छेहरूलाई चाहिँ कसरी सम्बोधन गर्नुहुन्छ?
वास्तवमा यो लडाईको अग्रपङ्क्तिका योद्धाहरू उहाँहरू, मेरो एकदमै उच्च सम्मान छ। हिजो बिहान कतै रेडियोमा कसैले भनेको चाहिँ मैले सुनिरहेको थिएँ, वास्तवमा अचेल मन्दिरहरू खाली छन्, मन्दिरहरूमा देवता छैनन्, किनभने ती देवताहरू चाहिँ अहिले क्षेत्र लगाएर चाहिँ बिमारीको उपचारमा केन्द्रित हुनुभएको छ भनेर भन्नुभएको थियो। वास्तवमा बिम्बात्मक हिसाबले त्यो एकदमै सठिक अहिलेको चित्रण हो भन्ने मलाई लाग्छ। डाक्टरहरू नर्सहरू लगायत उहाँहरू सबैलाई मेरो हाम्रो उच्च सम्मान छ। त्यस्तै गरी स्वास्थ्य कर्मीहरू जो दिनरात आफ्नो जीवन जोखिममा राखेर चाहिँ हामीलाई स्वास्थ्य मापदण्डहरू पालना गराउनको निम्ति उत्प्रेरित गरिरहनु भएको छ, ड्युटी कर्तव्यहरू निर्वाह गरिरहनु भएको छ, उहाँहरू सबैप्रति हाम्रो उच्च सम्मान छ। डाक्टरहरूले नर्सहरूले बेला मौकामा चाहिँ अपिल गरिरहनु भएको हुन्छ, हामी त चाहेर पनि आफ्ना परिवारसँग सँगै बस्न पाइरहेका छैनौँ, तर तपाईँहरू चाहिँ परिवारसँग सँगै बसेर घरमै बसेर हामीलाई सहयोग गरिदिनुहोस्, तपाईँहरू घरमा बसिदिनुभयो भनेदेखि चाहिँ हामी पनि कुनै बेला चाहिँ घरमा पुग्न पाउँछौँ, यस्तो खालको मार्मिक सन्देशहरू उहाँले पुर्याउनु भएको छ। ती कुराहरूलाई हामी सबैले ध्यान दिनु जरुरी छ, उहाँहरू सबैप्रति मेरो एकदम उच्च सम्मान व्यक्त गर्न चाहन्छु।
हस् मन्त्रीज्यू, समय दिनुभयो यो समय र संवादको लागि धेरै धेरै धन्यवाद। हामी तारूढ नेकपा एमालेका प्रवक्ता समेत रहनुभएका परराष्ट्र मन्त्री प्रदीप गेवालीज्यूसँग संवाद गर्दैथ्यौं। यही संवादका साथ आजको कार्यक्रम अन्तरसंवाद यही सकिन्छ। साथी राजु थापा र म नवराज लम्साल विदा माग्छौ। सुन्दै गर्नुहोस् रेडियो नेपाल, नमस्कार।